بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔ ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤ صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم پویتر قرآن مجید کی تلاوت اور انواد سے کریں گے۔ آج آپ پویتر قرآن مجید کے سورہ معارج کی 19 سے لے کر 29 آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں شری عبد الباسط۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے۔ نسندے منش بڑا لوبھی ہے، جب اسے پیڑا اور کشتی ہوتی ہے تو چیخ پکار کرنے لگتا ہے، اور جب اسے دھن سمپتی مل جاتی ہے تو کنجوس بن جاتا ہے، سوائے ان واسطوک نمازیوں کے کہ جو سدیف نماز میں اپنی آیو بتاتے ہیں اور جن کی سمپتی میں ایک اسپشٹ ادھیکار نردھارت ہوتا ہے۔ مانگنے والے دردروں اور نہ مانگنے والے ونچتوں کے لیے، اور جو لوگ پرلے کے دن کی پشٹی کرنے والے ہیں، اور جو اپنے پالنہار کے دنڈ سے ڈرنے والے ہیں कि उनके पालनहार के दंड से कोई भी बचने वाला नहीं है और जो अपने आप को व्यभिचार से बचाते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। आज रविवार है, सितंबर की 25, सफर की 28 और मेहर माह की 3 तारीख। दोस्तों, कार्यक्रम का आरंभ विश्व समाचारों से होगा। विश्व समाचारों के बाद आप अनमोल बातें सुनेंगे। अनमोल बातों के उपरांत राजनीतिक चर्चा का दैनिक कार्यक्रम पेश किया जाएगा। उसके बाद हम आपको साप्ताहिक कार्यक्रम सुनवाएंगे, कुरान ईश्वरीय चमत्कार। और हमारी आज की सभा का अंतिम कार्यक्रम होगा आजकल। तो दोस्तों, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। आपको ये बताते चलें कि हमारे इन कार्यक्रमों को आप अपनी सुविधा के अनुसार वेबसाइट पर देख सकते हैं। साइट पर विजिट करने के लिए आप आइए partstoday.com/hi पर। और अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप कायम रिजवी से विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, पहले आज के प्रमुख समाचारों का सारांश। पैगम्बर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के स्वर्गवास और इमाम हसन की शहादत की बरसी पर आज पूरे ईरान में शोक का वातावरण रहा। हालिया उपद्रव के विरोध में आज ईरान में महारैली निकाली गई। रूस का कहना है कि यूक्रेन की आड़ में अमेरिका हर चीज पर अपना वर्चस्व जमा लेना चाहता है। अमरीकी पत्रिका के अनुसार इस साल जाड़ों में यूरोप का बहुत बुरा हाल होगा। और अब आप विस्तार से कायम रिजवी से विश्व समाचार सुनिए। ईरान में आज पैगंबर इस्लाम हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के स्वर्गवास और उनके नवासे इमाम हसन अलैहिस्सलाम की शहादत का शोक मनाया जा रहा है। इस उपलक्ष्य में ईरान के सभी शहरों और गांवों में शोक सभाओं का आयोजन किया गया। पवित्र नगर मशहद में, जहां इमाम रजा अलैहिस्सलाम का रोजा है, श्रद्धालुओं की बहुत बड़ी संख्या एकत्रित हुई है। वे पैगंबर इस्लाम और इमाम हसन अलैहिस्सलाम का शोक मना रहे हैं। दो दिनों के बाद ही पैगंबर इस्लाम के पौत्र इमाम अली रजा अलैहिस्सलाम का भी शहादत दिवस है। श्रद्धालुओं की एक बहुत बड़ी संख्या पैदल चलकर मशहद नगर पहुंच रही है। हालिया दिनों में ईरान के कई शहरों में उपद्रवियों की ओर से मचाए गए उत्पात के खिलाफ आज 25 सितंबर को महारैली निकाली गई। देशव्यापी इस महारैली में बहुत बड़ी संख्या में लोगों ने भाग लिया। आज पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के स्वर्गवास और इमाम हसन अलैहिस्सलाम की शहादत के दिन लाखों लोगों ने हालिया दिनों में इस्लामी आस्था व प्रतीकों का अनादर करने वालों का विरोध किया। उपद्रवियों ने हालिया उत्पात के दौरान पवित्र कुरान और धार्मिक प्रतीकों का अपमान किया, जिस पर लोगों में भारी आक्रोश पाया जाता है। आज रविवार को निकाली जाने वाली रैली केवल राजधानी तेहरान तक ही सीमित नहीं थी, बल्कि यह ईरान के दूसरे नगरों में भी निकाली गई। ایران کی پاسدارانی انقلاب فورس نے عراق کے کردستان کے بھیتر کوملا آتنکی سنگٹھن کے ٹھکانوں پر حملہ کیا۔ ایران کے شہروں میں اپدرو کو ہوا دینے میں ویست آتنکی سنگٹھن کوملا کے ٹھکانوں پر گولی باری کر کے پاسدارانی انقلاب فورس نے مضبوط سندیش دے دیا۔ پاسداران نے انقلاب فورس کی تھل سینا نے ایک بیان میں کہا ہے کہ آتنکی سنگٹھن نے عراق کے کردستان میں ٹھکانے بنا رکھے ہیں اور اس نے سیما پار کر کے ایران کے بھیتر کچھ سینک ٹھکانوں پر حملے کیے تھے، جس کے جواب میں آتنکی سنگٹھن کے ٹھکانوں پر گولہ باری کی گئی ہے۔ ودیش منتری حسین امیر عبداللہیان نے کہا ہے کہ ٹھوس اور ٹکاؤ سمجھوتے کے لیے ایران گمبھیر ہے۔ امیر عبداللہیان نے راشٹر سنگھ مہا سبھا کے ادھیویشن کے اتر شنیوار کو نیویارک میں ہالینڈ کے ودیش منتری سے ملاقات کی اور اپنے آپسی سمبندھوں کی تازہ استھتی پر وچار ومرش کیا۔ اس ملاقات میں ودیش منتری کا کہنا تھا کہ ایران یہ چاہتا ہے کہ پرمانو معاملے میں سمجھوتا مضبوط اور ٹکاؤ ہو۔ ایران کے ودیش منتری نے کہا کہ ہم سمجھتے ہیں کہ نالج بیسڈ کمپنیوں، کرشی اور بندرگاہوں کے معاملوں میں سہیوگ بڑھے گا۔ انہوں نے جاڑے کے موسم میں افغانستان کے شرارتیوں کو دی جانے والی سہایتا کا بھی الیکھ کیا۔ ملاقات میں ہالینڈ کے ودیش منتری کا کہنا تھا کہ پرمانو سمجھوتا ہونے کے بعد آپسی سہیوگ بڑھانے کے مارگ میں موجود رکاوٹیں دور ہوں گی اور ان کا دیش سبھی کھیتروں میں سمبندھوں کو وستار دینے کا اچھک ہے۔ روس کے ودیش منتری نے راشٹر سنگھ کی مہا سبھا کے ادھیویشن میں کہا کہ یوکرین یدھ پر میں ہمارا اسٹینڈ صاف ہے۔ روسی ودیش منتری نے کہا کہ یوکرین میں جو کچھ ہو رہا ہے اس کی مدد سے امریکہ ہر چیز پر اپنا ورچسو جما لینا چاہتا ہے۔ انہوں نے کہا کہ امریکہ نشپکش نہیں بلکہ اس وواد کا ایک پکش ہے، اور پشچم بھی جو نشپکشتا کا دعویٰ کرتا ہے یوکرین کو ہتھیار سپلائی کر رہا ہے۔ لاوروف نے کہا کہ پشچم سے ہم نے سمپرک ختم نہیں کیا ہے، لیکن امریکہ، لندن اور یورپی سنگھ کے چلتے سب کچھ دھوست ہوتا جا رہا ہے، یورپی سنگھ ڈکٹیٹر بن گیا ہے۔ روسی ودیش منتری نے سنیکت راشٹر سنگھ کی سرکشا پریشد کے ڈھانچے میں سدھار پر بھی زور دیا۔ سنچار مادھیموں نے چین میں تختہ پلٹ کی خبروں کا کھنڈن کیا ہے۔ فارس نیوز نے چین کی سماچار ایجنسی ریانوتسوی کے حوالے سے بتایا ہے کہ چین کی راجدھانی بیجنگ میں حالات سامان्य ہیں، لوگ اپنی سامان्य زندگی گزار رہے ہیں، لوگوں کی دن چریا جاری ہے اور سب کچھ سامان्य سا دکھائی دے رہا ہے۔ اس سماچار ایجنسی کے انوسار بیجنگ واسی اپنی ساپتاہک چھٹیاں منا رہے ہیں۔ چین کی استھاپنا کی 73ویں سالگرہ پر بیجنگ کے ٹیانمین اسکوائر کو پھولوں سے سجایا جا رہا ہے۔ گیات رہے کہ کچھ سنچار مادھیموں نے اس خبر کو پرچارت کیا تھا کہ چین کے راشٹرپتی کا تختہ پلٹ دیا گیا ہے اور ان کو گرفتار کیا جا چکا ہے۔ سوشل میڈیا پر بھی یہ خبر چل رہی تھی کہ چین کے راشٹرپتی کو گرفتار کر لیا گیا ہے۔ اس گرفتاری کے بعد وہاں کی سرکار کا تختہ پلٹ دیا گیا۔ سوشل میڈیا پر تو یہاں تک کہا جا رہا تھا کہ وہاں پر سینی ودروہ ہو گیا ہے، جس کے بعد ستا سینا نے اپنے ہاتھوں میں لے لی ہے، لیکن سنچار مادھیموں میں ہی ان باتوں کا کھنڈن بھی کیا گیا ہے۔ دکشنی کوریا نے اتری کوریا کے نئے میسائل پریکشن کی کڑے شبدوں میں آلوچنا کی ہے۔ دکشنی کوریا کی راشٹریہ سرکشا پریشد نے رویوار کو پیونگ یانگ دوارا کیے گئے بیلسٹک میزائل کے پریکشن کی نندا کی ہے۔ یونہاپ سماچار ایجنسی کے انوسار کیم سونگ ہان کی اپستھتی میں رویوار کو ایک آپاتکالین بیٹھک کی گئی۔ دکشنی کوریا کے راشٹریہ سرکشا پریشد کی اور سے جاری بیان میں اتری کوریا کی اور سے آج کیے جانے والے میزائل کے پریکشن کو اکسانے والی کاروائی بتایا گیا۔ بیان کے انوسار اس پرکار کے کاموں سے کوریا پرایہ دیپ میں تناؤ بڑھے گا۔ دکشنی کوریا کا ماننا ہے کہ اس میزائل پریکشن کا کسی بھی روپ میں اوچت پیش نہیں کیا جا سکتا اور یہ کام سنیکت راشٹر سنگھ کی سرکشا پریشد کے پرستاؤ کا کھلا الگھن ہے۔ याद रहे कि उत्तरी कोरिया ने रविवार को अपने पूर्वी समुद्री तट की ओर से छोटी दूरी की बैलिस्टिक मिसाइल का परीक्षण किया है। कहा जा रहा है कि दक्षिणी कोरिया के साथ संयुक्त अभ्यास के उद्देश्य से एक अमरीकी विमान वाहक पोत के सियोल पहुंचने के बीच उत्तरी कोरिया ने यह काम किया है। अमरीका का यह परमाणु चलित विमान वाहक पोत USS रोनाल्ड रीगन सैन्य अभ्यास के लिए दक्षिणी कोरिया पहुंच चुका है। एक अमरीकी पत्रिका का कहना है कि अभी इसका अनुमान हमें नहीं है कि इस साल जाड़ों में यूरोप में क्या होने वाला है। फॉर्चून पत्रिका ने यूक्रेन युद्ध से उत्पन्न ऊर्जा संकट के बारे में अपनी एक रिपोर्ट तैयार की है। इस रिपोर्ट में लिखा है कि अभी हम इस बात को समझ ही नहीं पा रहे हैं कि आने वाले जाड़ों में यूरोप में कैसी परिस्थितियां बनने वाली हैं। यूक्रेन युद्ध के बाद विश्व के ऊर्जा बाजार पर पड़ने वाले इसके प्रभाव की ओर संकेत करते हुए फॉर्चून ने लिखा है कि इसके सबसे अधिक और स्पष्ट प्रभाव यूरोप पर पड़े हैं। रूस द्वारा ईंधन की सप्लाई को सीमित करने के कारण इस वर्ष यूरोप में ऊर्जा की कीमत दोगुनी हो गई है। इसका बहुत बुरा असर यूरोप में ऊर्जा के उपभोगकर्ताओं पर पड़ रहा है। पत्रिका के अनुसार इस समय तो यूरोप में ऊर्जा की स्थिति और कीमत फिर भी सहन योग्य है, किंतु जब जाड़े का मौसम आएगा और गैस की मांग तेजी से बढ़ेगी तो उस समय मांग की पूर्ति करने में बहुत अधिक कठिनाइयाँ आ जाएंगी। उल्लेखनीय है कि यूक्रेन युद्ध के कारण अमरीकी और यूरोपीय अधिकारियों ने रूस के विरुद्ध कड़े आर्थिक प्रतिबंध लगाए थे। इन प्रतिबंधों के कुछ दुष्परिणाम अब यूरोपीय देशों में दिखाई देने लगे हैं। रूस पर लगाए जाने वाले प्रतिबंधों के बाद अब यूरोप ऊर्जा की गंभीर कमी का सामना कर रहा है, जिसके बारे में उसने प्रतिबंध लगाते समय शायद सोचा भी नहीं था। तालिबान का कहना है कि अस्थिर अफगानिस्तान पूरे विश्व के लिए गंभीर खतरा बन सकता है। तालिबान के विदेश मंत्री अमीर खान मुत्तकी ने कहा कि अफगानिस्तान की वर्तमान स्थिति किसी भी देश के हित में नहीं है। उन्होंने कहा कि अफगानिस्तान की तुलना विकसित देशों से नहीं की जानी चाहिए। इसका मुख्य कारण यह है कि पिछले चार दशकों से यह देश युद्ध का दंश झेल रहा है। यहां पर अब भी भांति भांति की समस्याएं हैं जिनका समाधान किया जाना चाहिए। तालिबान के विदेश मंत्री मुत्तकी ने कहा कि हमारे बारे में कुछ देश गलत बातें भी फैला रहे हैं। राष्ट्रसंघ का कहना है कि वर्तमान समय में विश्व जिन कठिन परिस्थितियों से गुजर रहा है उनका कोई समाधान निकाला जाए। राष्ट्रसंघ के खाद्य प्रमुख ने चेतावनी देते हुए कहा है कि दुनिया इस समय बेहद विकराल स्थिति का सामना कर रही है। विश्व खाद्य कार्यक्रम के निदेशक ने कहा कि इससे दुनिया में अराजकता भी पैदा हो सकती है। इसी के साथ विश्व समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
अनमोल बातें।
दोस्तों, कार्यक्रम अनमोल बातें लेकर आपकी सेवा में हाजिर हैं। आज हम सुप्रीम लीडर की नजर में हजरत अली अलैहिस्सलाम की सरकार में सब्र और धैर्य तथा भ्रष्टाचार के खिलाफ उठ खड़े होने के विषय पर चर्चा करेंगे। मोहम्मद मेहदी का सलाम, स्वीकार कीजिए। इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाह उज़्मा सैयद अली खामनेई कहते हैं कि हजरत अली अलैहिस्सलाम की सरकार की स्पष्ट विशेषता धैर्य है, और इस बारे में उन्होंने जंगे सिफीन और जंगे जमल जैसी जंगों के दो नमूने पेश किए। सुप्रीम लीडर कहते हैं कि जंगे सिफीन में जंग शुरू होने से ठीक पहले कुछ लोग अपने पैर जमीन पर मार रहे थे और पटक रहे थे कि अमीरुल मोमिनीन हमला क्यों नहीं कर रहे हैं।
وہ بارمبار آتے اور کہتے تھے کہ حملہ کریں۔ ان سے حضرت علی علیہ السلام نے کہا کہ ایشور کی سوگند، میں کبھی بھی جنگ کے پریاس میں نہیں رہا، میں مارگ درشن کی کوشش میں رہا۔ ایک دن بھی میں جنگ کو ولمبت کرتا ہوں اس لیے کہ شاید کچھ لوگ ست کی اور آ جائیں، مارگ درشن پا جائیں، سیدھے راستے پر لگ جائیں۔ اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنہ کہتے ہیں کہ امیر المومنین حضرت علی علیہ السلام کہتے ہیں کہ جب میں نراش ہو جاتا ہوں اور دیکھتا ہوں کہ نہیں کوئی آنے والا نہیں ہے، تب میں تلوار اٹھاتا ہوں اور جنگ شروع کرتا ہوں۔ سپریم لیڈر کہتے ہیں کہ جنگ جمل آواسیوں کے بارے میں، جنگ جمل کے معاملے میں یہ حضرت علی علیہ السلام کا سب سے کٹھن اور سخت امتحان تھا۔ فرماتے ہیں کہ یہ لوگ جمع ہو گئے، ایک ساتھ ہو گئے تاکہ اس سرکار کے خلاف اپنا غصہ اور کرودھ دکھائیں جو امیر المومنین کے پاس ہے۔ اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنہ کہتے ہیں کہ پھر میں صبر کروں گا، لیکن کب تک؟ جب تک میں یہ دیکھ لوں گا کہ ان کی کاروائیاں تم مسلمانوں کے بیچ متبھید کا کارن بن رہی ہیں، متبھید کے بیچ بو رہی ہیں، بھائیوں کو ایک دوسرے کے سامنے کھڑی کر رہی ہیں، تب میں میدان میں آؤں گا، فتنے کا علاج کروں گا، جب تک سمبھو ہوگا دھیر اور صبر کروں گا اور نصیحت کروں گا۔ اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنہ کہتے ہیں کہ عاشورہ کی کرانتی اور امام حسین علیہ السلام کا آندولن ترک اور بدھی کا پریڑام ہے، اور جب دھرم خطرے میں ہو تو ہر مومن پر انیوار ہے کہ وہ بھرشٹاچار کے خلاف اٹھ کھڑا ہو۔ سپریم لیڈر کہتے ہیں کہ اس آندولن میں بدھی اور ترک کا تتو اس مہا پروش کے بیانوں میں پوری طرح سے پرتبمبت ہوتا ہے۔ اس آندولن کے شروع ہونے سے پہلے ہی جب وہ مدینے میں تھے تب سے لے کر شہادت تک یہ چیزیں دکھائی دیتی ہیں۔ اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنہ کہتے ہیں کہ اس پرکاشمئی بیان میں آنے والے شبد ایک مضبوط ترک کو بیان کرنے والے ہیں۔ اس ترک کا سار یہ ہے کہ جب حالات پیدا ہوں اور حالات اچت ہوں تو ہر مسلمان کی ذمہ داری کارروائی کرنا ہے، اس کارروائی میں بہت زیادہ خطرہ ہے، اگر خطرہ نہ بھی ہو تب بھی۔ سب سے بڑا خطرہ یہ ہے کہ انسان اپنی اور اپنے پریہ جنوں و نکٹ و سگے سمبندیوں کی جان، اپنے بیٹے بیٹی بھائی بہن کی جان کی پرواہ کیے بنا میدان جنگ میں لے جائے اور بندی بنا لیے جائیں۔ سپریم لیڈر کہتے ہیں کہ دنیا کو انسان کا راستہ نہیں رکنا چاہیے، ادارواد انسان کے راستے کی رکاوٹ نہیں بننا چاہیے، آنند و آرام شاریرک سواستھ کو انسان کے راستے کی رکاوٹ نہیں بننا چاہیے، انسان کو آگے بڑھنا چاہیے، اگر آگے نہ بڑھا تو اس کے ایمان اور اسلام کا آدھار ہی باقی نہیں رہے گا۔ اسلامی کرانتی کے سروچ نیتا کہتے ہیں کہ جب دھرم کا آدھار خطرے میں ہو، اگر آپ کو اس ہردے ودارک گھٹنا کے سامنے ہو اور کرنی و کتنی سے میدان میں نہ اترے تو پھر اللہ کی ذمہ داری ہے کہ وہ اس غیر ذمہ دار انسان کو اس استھتی میں پھنسا دے جس استھتی کا اتیاچاری کو سامنا ہے۔ تو دوستو، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ انمتے، خدا حافظ۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूं। मेरा सलाम स्वीकार कीजिए। हमारी आज की चर्चा के विषय हैं, अंतर्राष्ट्रीय मंच पर ईरान ने फिर उठाया फिलिस्तीन का मुद्दा, अफगानिस्तान का अहम बयान और कश्मीरी नेताओं को परेशान करती भारत की एजेंसियां। तो सबसे पहले अंतर्राष्ट्रीय मंच पर ईरान द्वारा फिलिस्तीन का उठाया गया मुद्दा। इस्लामी गणतंत्र ईरान ने एक बार फिर अंतर्राष्ट्रीय मंच का फायदा उठाते हुए फिलिस्तीन का मुद्दा पूरी दुनिया के सामने पेश किया। एक समीक्षा पेश कर रहे हैं हमारे साथी अहमद अब्बास।
विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान का कहना है कि पश्चिमी एशिया में अतिग्रहण और लंबे समय से चले आ रहे संघर्ष की समस्या को ईरान की लोकतांत्रिक पहल के कार्यान्वयन और फिलिस्तीन में एक राष्ट्रीय जनमत संग्रह के आयोजन के साथ हल किया जा सकता है और फिलिस्तीन के वास्तविक व मूल निवासी अपनी पसंद की सरकार का निर्धारण कर सकते हैं। इस्लामी गणतंत्र ईरान के विदेश मंत्री ने न्यूयॉर्क में फिलिस्तीन के मुद्दे पर गुटनिरपेक्ष आंदोलन के विदेश मंत्रियों की बैठक में जोर दिया कि अतिग्रहणकारी शासन के खिलाफ फिलिस्तीनी जनता के अधिकारों को सुनिश्चित करने के लिए मानवाधिकारों के उल्लंघन के विरोध और ज़ायनी शासन के बढ़ते अपराधों के खिलाफ स्पष्ट और सही समय पर निर्णायक दृष्टिकोण समय की एक बुनियादी जरूरत है। विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने कहा कि पहले मैं अवसर से लाभ उठाते हुए गुटनिरपेक्ष आंदोलन के मूलभूत सिद्धांतों पर सभी का ध्यान आकर्षित कराना चाहता हूं, जिसमें फिलिस्तीनी मामले का महत्व और अधिग्रहण में रह रहे मूल निवासियों का समर्थन करने की आवश्यकता शामिल है, ताकि आजादी की उमंगों को व्यवहारिक बनाकर अपने भविष्य निर्धारण के हक को प्रयोग करें। विदेश मंत्री ने कहा कि इसके अलावा मैं इस संबंध में फिलिस्तीन के मुद्दे पर गुट निरपेक्ष आंदोलन की पिछली मंत्री स्तरीय बैठक के राजनीतिक वक्तव्य पर बल देता हूं। दुर्भाग्य से अंतर्राष्ट्रीय समुदाय की चुप्पी और मानवाधिकार संगठनों और संस्थाओं की निष्क्रियता की छाया में अब हम पूरे फिलिस्तीन में दयनीय परिस्थितियों का सामना कर रहे हैं और फिलिस्तीनी राष्ट्र अतिग्रहण आक्रामकता विस्तारवाद और ज़ायनी शासन की क्रूर नीतियों की घेराबंदी की अमानवीय और असहनीय परिस्थितियों को पहले से कहीं अधिक अनुभव कर रहा है।
Is experiencing more than we thought in human occupation, blockade, aggression, expansionism, Israeli regime. Moreover, due to that.
ज़ायनी शासन के नस्लभेदी शासन की छाया में दिन प्रतिदिन फिलिस्तीनी जनता के मूल अधिकारों के उल्लंघन के मामलों में वृद्धि हुई है, जिसमें जीवन का अधिकार, निवास का अधिकार और काम करने का अधिकार शामिल है। जबकि नई ज़ायनी बस्तियों के निर्माण की एक नई लहर के साथ जबरन विस्थापन, संपत्ति और भूमि की जब्ती और बगीचों और कृषि भूमि के विनाश के साथ हम फिलिस्तीनी युवाओं और बच्चों की गिरफ्तारियों का भी सामना कर रहे हैं। इस्लामी गणतंत्र ईरान का मानना है कि यदि इस महत्वपूर्ण अंतर्राष्ट्रीय संगठन के सदस्य वास्तव में इच्छुक हैं और आंदोलन के चार्टर का पालन करते हैं, तो अतिग्रहणकारी शासन के खिलाफ फिलिस्तीनी जनता के अधिकारों को पूरा करने के लिए आवश्यक इच्छा शक्ति का प्रदर्शन करें। इस संबंध में मानवाधिकारों के उल्लंघन और फिलिस्तीनियों के खिलाफ ज़ायनी शासन के बढ़ते अपराधों पर स्पष्ट, निर्णायक समय पर और समन्वित स्थिति में सांस्कृतिक, आर्थिक और राजनीतिक आयामों में प्रभावी और निवारक उपायों को अपनाना एक बुनियादी आवश्यकता है। हालिया वर्षों में महत्वपूर्ण अंतर्राष्ट्रीय मानवाधिकार संगठनों द्वारा इसराइल के मानवाधिकारों की निंदा की एक बड़ी लहर उठी है और इनमें से कई संगठनों ने इस शासन को रंगभेद और नस्लभेद के नमूने व उदाहरण के रूप में घोषित भी किया है। आज ज़ायनी शासन आम जनमत के बीच पहले से कहीं अधिक एक आपराधिक शासन के रूप में जाना जाता है। मानवाधिकार परिषद ने इस शासन द्वारा बस्तियों के विस्तार को युद्ध अपराध माना है। एमनेस्टी इंटरनेशनल ने अपनी नवीनतम रिपोर्ट में इस शासन को एक रंगभेद इकाई के रूप में पेश किया है। اسی لیے لوکپریہ و جن سماج میں رنگ بھید اور جاتی واد کو سماپت کرنے کی آوشیکتا ایک سارجنک مدعا بن گیا ہے اور اس مدعے پر وچار کرنا ضروری ہے۔
اور اب رخ کرتے ہیں بھارت کا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
بھارت نینترت کشمیر کے نیتاؤں نے جانچ ایجنسیوں دوارا پریشان کیے جانے کے مدعے کو لے کر کیندر سرکار کی آلوچنا کی ہے۔ وسترت رپورٹ کے ساتھ شری نگر سے ہمارے ساتھی سپتے محمد حسن۔
مین اسٹریم گٹھوں کے گٹھ بندھن گپکار الائنس نے کہا ہے کہ نئی دہلی کے موجودہ پرشاسن دیش بھر اور وشیش روپ سے کشمیر میں ان ایجنسیوں کا غلط استعمال کر رہی ہے جو دیش کی مان اور سمان ہے۔ سری نگر میں عمر عبداللہ، محبوبہ مفتی اور انیہ نیتاؤں پر مشتمل گپکار الائنس کے پروکتا نے کہا کہ آئے دیوس ان دلوں کو تنگ کیا جا رہا ہے، کبھی ایڈی انہیں بلاتی ہے تو کبھی کوئی انیہ ایجنسی۔ انہوں نے کہا کہ وہ ہر ایک کے ساتھ سہیوگ کر رہے ہیں اور ان کا یہ ماننا ہے کہ جو بھی جانچ ہوگی اس میں وہ بھرپور سہیوگ کریں گے، پرنتو جس طرح سے انہیں تنگ کیا جا رہا ہے ایسا لگ رہا ہے کہ ان ایجنسیوں کو راجنیتک دور پر استعمال کیا جا رہا ہے۔ گپکار الائنس نے کہا ہے کہ ہمارا یہ ماننا ہے کہ جموں کشمیر میں جو استھتی پائی جا رہی ہے وہ انتہائی گمبھیر ہے اور اس گمبھیر سچویشن سے باہر آنے کا ایک ہی راستہ ہے کہ تمام لوگوں کو کانفیڈنس میں لیا جائے، پرنتو پچھلے 3 ورشوں سے ایسا دکھ نہیں رہا ہے۔ گپکار الائنس نے کہا کہ اب ہماری نظریں سپریم کورٹ پر ہے اور ہمیں پوری امید ہے کہ سپریم کورٹ جموں کشمیر کی جنتا کو انصاف دے گی۔ ادھر بھاجپا کے پروکتا نے ان آروپوں کا کھنڈن کرتے ہوئے کہا کہ ہمیں کوئی بھی ایک ایسا ثبوت دے جس میں کسی ناگرک کو بنا وجہ پوچھ تاچھ کی گئی ہو۔ ادھر جموں کشمیر میں حضور صلی اللہ علیہ وآلہ وسلم اور امام حسن مجتبی علیہ الصلوۃ والسلام کی شہادت کے حوالے سے سوگ سباہیں آیوجت ہوئی جس میں بڑی سنکھیا میں شردالوں نے بھاگ لیا۔ دھارمک نیتاؤں نے حضور صلی اللہ علیہ وآلہ وسلم اور امام حسن مجتبی علیہ الصلوۃ والسلام کی زندگی پر وستار کے ساتھ روشنی ڈالی۔ سباہوں کے بعد ماتمی جلوس نکالے گئے جس میں لوگ سینہ کو بھی کرتے ہوئے نواخانی کر رہے تھے۔ دیر گئے ان جلوسوں کا سلسلہ جاری تھا۔ سبت محمد حسن، ریڈیو تہران، سری نگر۔
اور اب رخ کرتے ہیں افغانستان کا۔ طالبان سرکار نے بل دیا ہے کہ وہ کسی بھی دیش کو افغانستان میں سینے اپستھتی کی اجازت نہیں دے گی۔ ایک سمیکشا پیش کر رہے ہیں ہمارے ساتھی قائم رضوی۔
طالبان سرکار کی اپ پرمکھ نے اس بات پر زور دیا ہے کہ اپنی نیتی کے انوسار یہ سرکار کسی بھی دیش کو افغانستان میں سینے اپستھتی کی انومتی نہیں دیتی۔ طالبان سرکار کے اپ پرمکھ ملا عبدالسلام حنفی نے کابل میں ایک کاریکرم میں دنیا کے دیشوں سے کہا وہ افغانستان کے آنترک معاملوں میں ہستکشیپ نہ کریں کیونکہ طالبان انیہ دیشوں کو خود کے آنترک معاملوں میں ہستکشیپ کی انومتی نہیں دیتا ہے۔ وہیں پر طالبان سرکار کے کارواہک ودیش منتری امیر خان متقی نے اس کاریکرم میں بنا کسی دیش کا نام لیے یہ کہا کہ کچھ دیش افغانستان کو آتنکوادی سموہوں کے ایک سرکشت کیندر کے روپ میں دنیا کے سامنے لانے کی کوشش کر رہے ہیں۔ امیر خان متقی نے کہا کہ ہم نے دنیا کو کئی بار بتایا ہے اور ہم پھر یہ کہنا چاہتے ہیں کہ افغانستان کی استھرتا شیتر اور دنیا کے دیشوں کے ہت میں نہیں ہے۔ دنیا کو طالبان سرکار کے ساتھ رچناتمک بات چیت کرنی چاہیے۔ حالانکہ طالبان سرکار کے ادھیکاریوں نے بارمبار آتنکوادی گٹوں اور یہاں تک کہ کچھ دیشوں کو دوسروں پر حملہ کرنے کے لیے افغانستان کی دھرتی کا استعمال کرنے کی اجازت نہ دینے کی بات کہی ہے، لیکن اس دیش کے کچھ پڑوسیوں نے اس پر چنتا جتائی ہے۔ بے شک القاعدہ آتنکوادی گٹ کے مکھیا ایمن الزواہری کو نشانہ بنانے کے بہانے کابل شہر سہیت افغان دھرتی پر امریکی ڈرون کا حالیہ حملہ طالبان سرکار کی اپ پرمکھ کے بیان کا مقصد ہو سکتا ہے۔ شیتر میں امریکہ کی ایک پکشی اور ویوادت نیتیوں کو دھیان میں رکھتے ہوئے اس شیتر کے دیشوں وشیش روپ سے افغانستان کے پڑوسیوں کے لیے ایک گمبھیر چنتا ہے کہ یدی یہ دیش امریکہ کی سینی اپستھتی کا پھر سے کیندر بن جاتا ہے تو یہ پورے شیتر کی سرکشا کے لیے خطرہ ثابت ہوگا۔
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کارکرم یہیں پر سماپت ہوا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، ابھی آپ نے راجنیتک چرچا کا دینک کارکرم سنا، جسے پیش کیا اختر عباس نے، اور اب پرستت ہے ساپتاہک کارکرم قرآن ایشوری چمتکار۔
قرآن ایشوری چمتکار۔
پریہ شروتاؤں، کارکرم قرآن ایشوری چمتکار کی ایک انیک کڑی لے کر آپ کی سیوا میں اپستھت ہیں، آشا ہے پسند کریں گے۔ آئیے پہلے سورہ انبیاء کی ساتویں اور آٹھویں آیتوں کی تلاوت سنیں۔
وما ارسلنا قبلك الا رجالا نوحی الیہم فاسألوا أهل الذكر إن كنتم لا تعلمون وما جعلناهم جسدا لا يأكلون الطعام وما كانوا خالدين۔
اور ہے پیغمبر، ہم نے آپ سے پہلے بھی جن لوگوں کو پیغمبر بنا کر بھیجا ہے وہ بھی پروش ہی تھے جن کے پاس ہم وہی بھیجا کرتے تھے، تو ہے لوگو، یدی تم نہ جانتے ہو تو جانکاروں سے پوچھ لو، اور ہم نے انہیں ایسے شریر والا نہیں بنایا تھا جو بھوجن نہ کرتے ہوں اور نہ ہی وہ سدیو رہنے والے تھے۔
اس سے پہلے ہم نے کہا تھا کہ مکے کے انیکیشور وادی اور پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے ورودھی وبھن پرکار کے بہانے بنایا کرتے تھے۔ کبھی وہ کہتے تھے کہ وہ ایک سادھارن ویکتی سے ادھک کچھ نہیں ہے اور ان کی باتوں کا پربھاؤ جادو کے اترکت کچھ نہیں ہو سکتا۔ کبھی کہتے تھے کہ جو کچھ وہ ایشوریہ سندیش وحی کے روپ میں پرستت کرتے ہیں وہ بکھرے ہوئے سپنے ہیں جنہیں وہ واستوکتا سمجھ بیٹھے ہیں۔ اسی پرکار کبھی وہ دعویٰ کرتے تھے کہ پیغمبر ایک شاعر ہیں اور ان کی باتیں شاعروں کی کلپنائیں ہیں جنہیں وہ جھوٹ میں ایشور سے سمبندھت کر رہے ہیں۔ انت میں وہ کہتے تھے کہ یدی وہ سچ بول رہے ہیں کہ وہ ایشور کے پیغمبر ہیں تو پھر وہ ہمارے سمکش چمتکار پرستت کریں۔
ان میں سے کچھ باتوں کا اتر پہلے دیا جا چکا ہے۔ یہ آیتیں کہتی ہیں کہ پورے اتہاس میں سبھی پیغمبر مانو جاتی کے ہی تھے اور ایشور نے کبھی بھی کسی فرشتے کو پیغمبر بنا کر نہیں بھیجا ہے۔ यदि विरोधी इस बात को नहीं जानते हैं तो वे पिछली जातियों के विद्वानों से पूछ लें, ताकि बाद में कोई बहाना न बनाएं और ये न कहें कि काश मनुष्य के स्थान पर किसी फरिश्ते को पैगंबर बनाया गया होता, ताकि उसमें मनुष्य की प्राकृतिक आवश्यकताएं न होती और उसकी आयु भी अनंत होती।
इन आयतों से हमने सीखा कि मनुष्य में ईश्वर से संपर्क और उसके विशेष संदेश वही को प्राप्त करने की क्षमता है, किंतु ये हर व्यक्ति के लिए संभव नहीं है, बल्कि ईश्वर जिसे चाहता है ये क्षमता प्रदान करता है।
ज्ञानियों और विद्वानों से प्रश्न करना कुरान मजीद की सिफारिशों में से एक है।
भौतिक आयाम और मानवीय आवश्यकताओं की दृष्टि से पैगंबरों व अन्य लोगों में कोई अंतर नहीं है, वे भी सभी लोगों की भांति इस संसार से जाते हैं और अमर नहीं होते।
آئیے اب سورہ انبیاء کی آیت سنکھیا 9 کی تلاوت سنیں۔
ثم صدقناهم الوعد فأنجيناهم ومن نشاء وأهلكنا المسرفين۔
پھر ہم نے شتروں کی پراجے اور ایمان والوں کی وجہ کے بارے میں انہیں جو وچن دیا تھا اسے سچا کر دکھایا، تو ہم نے انہیں اور جسے ہم نے چاہا مکتی دلا دی اور سیما سے بڑھ جانے والوں کو تباہ کر دیا۔
یہ آیت ایمان والوں کو شبھ سوچنا اور ویرودھیوں کو چیتاونی دیتے ہوئے کہتی ہے کہ ہم نے پیغمبروں سے وعدہ کیا تھا کہ شتروؤں کے شڈینتروں کو وفل بنا دیں گے، اور یدی وہ ہٹ دھرمی نہیں چھوڑیں گے اور سیما سے آگے بڑھ جائیں گے تو ہم انہیں ونشٹ کر دیں گے۔ انتتہ ہم نے اپنا وچن پورا کر دیا اور بھلے و ایمان والے لوگوں کو مکتی دلا دی تتھا اتیاچاریوں و سیما سے بڑھ جانے والوں کو تباہ کر دیا۔
اس آیت سے ہم نے سیکھا کہ ایشور نے اپنے پیغمبروں کو وجے کا جو وچن دیا ہے وہ نشچت ہے۔ اتہاس ساکشی ہے کہ سدیو اتیاچاری تباہ ہوئے ہیں جبکہ ستیہ باقی رہا ہے۔
سیما سے بڑھنا کیول بھوتک معاملوں میں نہیں ہوتا، بلکہ جو ستیہ کے مقابلے میں کھڑا ہو جاتا ہے وہ اپنے آپ پر اتیاچار کرتا ہے، اور یہ اپنی سیما سے بڑھنا ہی ہے۔
آئیے اب سورہ انبیاء کی آیت سنکھیا 10 کی تلاوت سنیں۔
لقد انزلنا اليكم كتابا فيه ذكركم افلا تعقلون۔
نشچت روپ سے ہم نے تمہاری اور ایک کتاب بھیجی ہے جس میں تمہارے لیے اپدیش کا سادھن ہے، تو کیا تم بدھی سے کام نہیں لیتے؟
قرآن مجید کو پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کا سپنا اور کلپنا بتانے پر آدھارت ویرودھیوں کی انوچت باتوں کے اتر میں یہ آیت کہتی ہے کہ قرآن مجید کی آیتیں لوگوں کی چیتنا کا مادھیم ہیں۔ یہ آیتیں ان باتوں کا الیکھ کرتی ہیں جو منشیہ کے کلیان اور اس کی سنتشٹی کے لیے آوشیک ہیں، اور جو باتیں اس کی تباہی اور وناش کا کارن بنتی ہیں ان کے بارے میں چیتاونی دیتی ہیں۔
البتہ قرآن مجید کے ان اپدیشوں سے کیول وہی لوگ پاٹھ سیکھ سکتے ہیں جو چنتن کرتے ہیں تتھا بدھی سے کام لیتے ہیں۔ جو لوگ اپنی تچھ آنترک اچھاؤں کے پالن کے وچار میں رہتے ہیں وہ قرآن کی آیتوں سے لابھانوت نہیں ہو سکتے۔ یدیپی ویرودھی قرآن مجید کے بارے میں انوچت دعوے کرتے ہیں، کنتو یہ کتاب سبھی لوگوں کو اپنی آیتوں میں چنتن کا نمنترن دیتی ہے اور کہتی ہے کہ قرآن کی شکشاؤں سے لابھانوت ہونے کے لیے چنتن منن آوشک ہے۔
اس آیت سے ہم نے سیکھا کہ قرآن مجید مانو سماج کی پرگتی و چیتنا کا کارن ہے۔ اپنے اور اپنے استتو میں نہت پونجی کی اور سے منشیہ کی نشچیتنا اس کے لیے بہت بڑا خطرہ ہے اور اسے نشچیتنا سے باہر نکالتا ہے۔
ایشوریہ پیغمبروں تتھا ان کی جیون دائک شکشاؤں کو جھٹلانا बुद्धिहीनता का चिन्ह है, क्योंकि कुरान की शिक्षाएं बुद्धि से समन्वित हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, कार्यक्रम था कुरान ईश्वरीय चमत्कार, और अब सभा के अंत में आप सुनेंगे हमारा साप्ताहिक कार्यक्रम आज कल।
आज कल
दोस्तों, आजकल के कार्यक्रम में आपका स्वागत है। ईरानी कैलेंडर के इस साल को ईरान की इस्लामी क्रांति के वरिष्ठ नेता ने उत्पादन ज्ञान आधारित रोजगार सृजन का नाम दिया है। आज के कार्यक्रम में हम इसी विषय की चर्चा करेंगे। स्वाति और अख्तर अब्बास का सलाम स्वीकार कीजिए।
दोस्तों, बेरोजगारी एक ऐसी समस्या है जो पूरे समाज के ताने बाने और संतुलन को बिगाड़ देती है, और उससे कई दूसरे संकट जन्म लेते हैं। बेरोजगारी से समाज में कई प्रकार की समस्याएं उत्पन्न होती हैं। किसी भी देश में बेरोजगारी बढ़ने से भुखमरी, भ्रष्टाचार, अन्याय, तलाक, तस्करी और अस्थिरता के आंकड़ों का ग्राफ ऊंचा चला जाता है। बेरोजगारी का सबसे पहला प्रभाव आमदनी कम होने के रूप में जाहिर होता है। इससे न सिर्फ कोई एक व्यक्ति या एक परिवार बल्कि पूरा एक समाज प्रभावित होता है। दुनिया में जवानों में बेरोजगारी की दर बड़ी उम्र के लोगों की तुलना में 2 से 3 गुना ज्यादा है।
दुनिया के अधिकांश देशों की तरह ईरान में भी बेरोजगारी सबसे महत्वपूर्ण सामाजिक और आर्थिक समस्याओं में से एक है। आंकड़े बताते हैं कि भविष्य में देश का सबसे बड़ा संकट बेरोजगारी का संकट होगा, एक ऐसा संकट जिसके नकारात्मक सामाजिक, राजनीतिक और सांस्कृतिक प्रभावों से पूरा ईरानी समाज प्रभावित होगा। आंकड़ों के अनुसार वर्ष की पहली तिमाही की तुलना में सन 1400 की दूसरी तिमाही में 18 से 35 वर्ष के आयु वर्ग में बेरोजगारी की दर 2% बढ़कर 17% तक पहुंच गई। पुरुषों में बेरोजगारी दर 12% थी, जबकि महिलाओं में यह दर 28% थी। शहरी क्षेत्र में बेरोजगारी दर 16% थी और ग्रामीण क्षेत्रों में 11%।
यहाँ उल्लेखनीय बिंदु यह है कि कोरोना महामारी ने विश्व के दूसरे देशों की तरह ईरान में भी बेरोजगारी बढ़ाने में भूमिका निभाई है, लेकिन वास्तविकता यह है कि देश में नौकरी देने की वर्तमान व्यवस्था में बदलाव होना चाहिए और इसकी जगह रोजगार पैदा करने और तकनीक उत्पन्न करने पर ध्यान होना चाहिए। उत्पादन और रोजगार सृजन के क्षेत्र में निजी क्षेत्र की भूमिका बढ़ने से इस लक्ष्य को प्राप्त किया जा सकता है। इसी तरह से प्रतिरोधक अर्थव्यवस्था के लिए नॉलेज बेस्ड कंपनियां एक बड़ी जरूरत हैं। यही वजह है कि पिछले कुछ वर्षों से इस्लामिक क्रांति के वरिष्ठ नेता ने रोजगार और उत्पादन सृजन जैसे मुद्दों पर विशेष ध्यान दिया है।
कई अर्थशास्त्रियों का मानना है कि आज देशों के आर्थिक विकास में ज्ञान और नई तकनीक की भूमिका पूंजी की मात्रा और बाजार के आकार से कहीं अधिक है। ज्ञान आधारित अर्थव्यवस्था को प्राप्त करने के लिए केवल जानकारी का उत्पादन और वितरण और शिक्षा और अनुसंधान का होना नहीं है, बल्कि महत्वपूर्ण बात यह है कि उसे उपयोग में लाया जाना चाहिए। सतत और टिकाऊ तरीके से आर्थिक संसाधनों का इस्तेमाल किया जाना चाहिए। दूसरे शब्दों में, ज्ञान का इस्तेमाल और क्षमताओं का विस्तार ऐसे संसाधनों में से है जिनका आधार ज्ञान आधारित अर्थव्यवस्था और इस अर्थव्यवस्था को यह संभव बनाता है। इसके अलावा इस क्षेत्र में ज्ञान आधारित कंपनियों की भूमिका को परिभाषित किया जा सकता है।
सच्चाई यह है कि पारंपरिक और शुद्ध रूप से पूंजीगत तरीकों के उत्पादन के विपरीत ज्ञान आधारित या नॉलेज बेस्ड उत्पादों का उत्पादन बहुत अधिक मूल्य बढ़ा देता है اور اس سے جو روزگار پیدا ہوتا ہے وہ گیان آدھارت روزگار ہوتا ہے۔ شودکرتاؤں کے انوسار گیان آدھارت پرودیوگیکی کے شیتر میں اچ تکنیک اور گیان آدھارت کمپنیاں دنیا کی ارتھویوستھا کو چلا رہی ہیں، یعنی گیان آدھارت ارتھویوستھا پورے وشو میں اور دیش کے لیے کارگر ہو سکتی ہیں۔ ایران کی ارتھویوستھا جن سمسیاؤں کا سامنا کر رہی ہے انہیں دھیان میں رکھتے ہوئے امریکہ اور کچھ یورپی دیشوں کی انتہین شتروتا کے مد نظر گیان آدھارت اتپادن ان سمسیاؤں کو کم کرنے اور آرتھک پرگتی کے لیے ایک پربھاوی سمادھان ہو سکتا ہے۔ اس کے علاوہ یہ استھر روزگار سرجت کرنے اور ساماجک تانے بانے کو سرکشت رکھنے میں بھی اس کی اہم بھومکا ہو سکتی ہے۔
کئی آرتھک وشلیشکوں کا ماننا ہے کہ نالج بیسڈ فیلڈ میں روزگار سرجن کرنا دوسرے آرتھک شیتروں کی تلنا میں آسان اور کم خرچیلا ہے۔ ایران میں ایک استھائی روزگار پیدا کرنے کے لیے 330 ملین تومان کا خرچہ آتا ہے، لیکن یہی نوکری اگر نالج بیس ہے تو اس پر صرف 30 سے 100 ملین تومان کا خرچہ آتا ہے۔ ان آنکڑوں کے آدھار پر گیان آدھارت شیتر میں روزگار پیدا کرنے میں دوسری شیتروں کی تلنا میں کم بجٹ خرچ کرنا پڑتا ہے۔
دوستوں، گیان آدھارت روزگار سرجن کر کے دیش کے وشیشجوں کے پلائن کو روکا جا سکتا ہے۔ ایران سے وشیشجوں کا پلائن سمست ورودابھاسی آنکڑوں کے باوجود دیش کی ایک بڑی سمسیا ہے۔ اس پرکار دیش سے مولیوان مانو پونجی چلی جاتی ہے۔ گیان آدھارت شیتر کے وکاس اور وستار اور اس شیتر میں روزگار سرجن سے اچت اوسر پیدا کیے جا سکتے ہیں، جس سے وشیشج سنتشٹ ہو سکتے ہیں۔ کئی وشیشجوں کا ماننا ہے کہ گیان آدھارت ارتھویوستھا کے وستار سے ویگیانکوں اور وشیشجوں کو دیش سے باہر جانے سے روکا جا سکتا ہے۔
پچھلے 2 دشکوں سے نالج بیسڈ ارتھویوستھا کا وستار استھائی وکاس کا آدھار بن گیا ہے۔ کچھ وکاسشیل دیشوں نے اس شیتر کو وسترت کر کے ارتھویوستھا کے وکاس میں بڑی چھلانگ لگائی ہے۔ بھارت ان دیشوں میں سے ایک سفل ادھارن ہے۔ بھارت نے نالج بیسڈ فیلڈ میں نویش کر کے اور اس کی صحیح یوجنا بنا کر نہ کیول وکاس کی تیز گتی پراپت کی ہے بلکہ دنیا کی ایک بڑی ارتھویوستھا بن گئی ہے۔ ورتمان میں بھارت دنیا میں وتیہ سیواؤں، انجینئرنگ اور سافٹ ویئر کے شیتر میں کشل شرم کے سب سے مہتوپورن نریاتکوں میں سے ایک ہے۔ یہ وکاس مکھیہ روپ سے شکشت کاریہ بل کی بنیاد پر ہوا ہے۔
ایک دوسرا مکھیہ کارن یہ ہے کہ روزگار اور بے روزگاری ہر دیش کے لیے ایک مہتوپورن آرتھک مدعا ہے۔ روزگار میں بڑھوتری اور بے روزگاری میں کمی آج کسی بھی دیش اور سماج کے وکاس کا پیمانہ سمجھا جاتا ہے، کیونکہ بے روزگاری ایک بڑی اور گھاتک سماجک سمسیا ہے اور اسے ایک بڑی آرتھک سماجک چنوتی بھی قرار دیا جا سکتا ہے۔ اس کے وبھن پریڑام ہو سکتے ہیں اور سماجک بنیادی ڈھانچہ نیست و نابود ہو سکتا ہے۔ حالیہ ورشوں میں ایران کی ارتھویوستھا کے لیے ایک بڑی چنوتی بے روزگاری ہے، لیکن گیان آدھارت کمپنیوں کے گٹھن اور وکاس کے لیے گیان پر آدھارت ارتھویوستھا کی دشا میں قدم اس چنوتی کا سامنا کرنے کے لیے کہیں ادھک استھر اور ٹھوس قدم ہو سکتا ہے۔ اس لیے تیل جیسے پراکرتک سنسادنوں کی بکری سے روزگار سرجن کی تلنا میں گیان آدھارت کمپنیوں کے آدھار پر روزگار اتپن کرنا کہیں اچھا وکلپ ہو سکتا ہے۔ پریڑام سوروپ اس سے روزگار اور آرتھک سمردھی اور آرتھک اتپادن کے لیے ایک مضبوط منچ بنتا ہے۔ اس کے علاوہ نئے وچار اور استھانی ارتھویوستھا اور شیتری شمتاؤں پر دھیان دینا پرتیرودھک ارتھویوستھا کی پراپتی کے لیے ایک مہتوپورن استمبھ بن سکتا ہے۔
نالج بیسڈ ارتھویوستھا سے وشیشکتا کے آدھار پر کام دینے میں بھی آسانی ہو جاتی ہے۔ ईरान के इस्लामी क्रांति के वरिष्ठ नेता ने पहली फरवरी 1401 को अपने भाषण में कहा था, इन्हीं नॉलेज बेस्ड कंपनियों के जरिए रोजगार पैदा होगा। वास्तविक रूप से अगर हम ऐसी कंपनियों का निर्माण कर सकें और इस संबंध में पूर्व की अपनी गलतियों को नहीं दोहराएं तो रोजगार के अधिक अवसर उत्पन्न होंगे। इसी कारण वर्ष 1401 के नामांकन में उत्पादन और ज्ञान आधारित के साथ ही रोजगार शब्द को भी जोड़ा गया है, क्योंकि वरिष्ठ नेता का मानना है कि उत्पादन और ज्ञान रोजगार का कारण बनते हैं।
नॉलेज बेस्ड अर्थव्यवस्था की एक अन्य विशेषताओं में से एक ये है कि स्थिर और नॉलेज बेस्ड रोजगार के कारण सरकारी विभागों में भर्तियों की डिमांड कम हो जाती है और इस तरह से सरकार पर काफी हद तक रोजगार देने का दबाव कम हो जाता है। देश में अधिक बेरोजगारी का एक कारण यह है कि अक्सर लोग सरकारी विभागों में नौकरियों की प्रतीक्षा करते हैं। दूसरी ओर नॉलेज बेस्ड रोजगार के विस्तार में एक बड़ी रुकावट लोगों के बीच सरकारी विभागों में नौकरी हासिल करने का रुझान है। आमतौर पर विकसित देशों की अर्थव्यवस्था में सरकार की भागीदारी बहुत ज्यादा नहीं होती, बल्कि इन देशों में प्राइवेट सेक्टर काफी मजबूत होता है। दूसरे शब्दों में सरकार का काम शासन करना होता है, जबकि प्राइवेट सेक्टर मालिक होता है और वो अर्थव्यवस्था को प्रगति प्रदान करता है और उसका विस्तार करता है। प्राइवेट कंपनियों के निर्माण का मतलब होता है कि सरकारी ढांचे से हटकर लोगों के लिए रोजगार पैदा करना, इससे खर्चों में भी कटौती होती है। इस बीच प्राइवेट सेक्टर में वास्तविक प्रतिद्वंद्विता भी मौजूद होती है, जिससे गुणवत्ता और मूल्यों पर फर्क पड़ता है। प्राइवेट कंपनियां क्योंकि ज्यादा से ज्यादा मुनाफा कमाना चाहती हैं, इसीलिए नई नई तकनीक का इस्तेमाल उनके लिए महत्वपूर्ण होता है। इसीलिए ये कंपनियां ज्यादा से ज्यादा विशेषज्ञों को भर्ती करती हैं, जिससे सरकारों को भी बड़ा लाभ पहुंचता है।
तो दोस्तों, इसी के साथ आशा कार्यक्रम यही समाप्त होता है। हमें अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, अभी आपने कार्यक्रम सुना आजकल। कार्यक्रम को पेश किया अख्तर अब्बास और स्वाति ने। कार्यक्रम आपको कैसा लगा इस बारे में आप हमें ज़रूर बताइएगा। हमारा ईमेल आईडी आप नोट कर सकते हैं, hindi@ws.irib.ir। हमारी वेबसाइट है partstoday.com/hi। तो इसी के साथ रेडियो तेहरान की हिंदी सेवा की ये सभा यहीं पर संपन्न होती है। खुदा हाफिज।
Oh,